بسم الله الرحمن الرحيم. ووصينا الإنسان بوالديه إحسانا، حملته أمه كرها ووضعته كرها وحمله وفصاله 30 شهرا، حتى إذا بلغ شده وبلغ 40 سنة قال رب أوزعني أن أشكر نعمتك التي أنعمت علي وعلى والدي وأن أعمل صالحا ترضاه وأصلح لي في ذريتي، إني تبت إليك وإني من المسلمين. صلوات پڑھی محمد والا. تمام تعریفیں شہیدوں کے پروردگار کے لیے، اور تمام ہدیہ درود و سلام شہیدوں کے سید و سردار، ان کے آبا و اجداد اور ان کی اولاد طیبین و طاہرین کے لیے. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. عظم اللہ اجورنا و اجورکم بمصابنا بالحسین علیہ السلام وجعلنا و ایاکم انشاء اللہ من الطالبین بثأره مع ولیه الامام المہدی من آل محمد علیہم السلام. السلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلی اصحاب الحسین جمیعا ورحمۃ اللہ وبرکاتہ. سامعین گرامی قدر، حاضرین ذوی الاحترام، فرش عزائے سرکار سید الشہداء پر محرم کی 12 تاریخ 1441 سن ہجرت میں حاضر خدمت ہوئے شکر پروردگار حسین کہ اس نے ایک دن اور نصیب کیا برائے ذکر امام حسین. اور سو تعزیت کے عنوان میں 3 جملے آپ کی خدمت میں بیان کر دوں. شروع میں 12 محرم کون سے واقعات پیش آئے؟ محرم کی 12 تاریخ تھی جب کربلا سے جو قافلہ چلا تھا اسیران آل محمد کا، وہ شہر کوفہ میں 12 محرم کو داخل ہوا. اختلاف روایت ہو سکتا ہے کہ صحیح تر روایت تو زمانے کا امام بیان کریں گے، لیکن ایسا لگتا ہے کہ کربلا سے کوفے کا فاصلہ اتنا زیادہ نہیں ہے، اور ویسے بھی لشکر یزید کے چلنے کا انداز مختلف تھا. میرا چوتھا امام فریاد کرتا تھا کہ جہاں ہم چاہتے تھے کہ لشکر یہ قافلہ آہستہ لے کر چلے وہاں تیز دوڑاتے تھے، اور جہاں ہم چاہتے تھے کہ قافلہ تیز تیز چلا دیں وہاں یہ آہستہ آہستہ لے کے چلتے تھے۔ کیا مطلب ہے اس کا؟ وہ امام فرمانا چاہتے ہیں کہ جہاں کوئی دیکھنے والا نہیں ہوتا تھا، عام علاقے سنسان ہوتے تھے، ہم چاہتے تھے کہ آہستہ آہستہ یہاں سے چلے، تو وہاں شقی بھگاتے تھے اونٹوں کو، اس شقاوت سے نہ رکھ سکے کسی بچے کو ماں حفاظت سے۔ اور جب کبھی رہائشی علاقوں سے قافلہ گزرتا تھا اور ہم چاہتے تھے مجمع لگا ہوا ہے بس جلدی سے یہاں سے گر جائے، وہاں یہ قافلے کو آہستہ آہستہ چلاتے تھے۔ تو ان تمام مسائل کو دیکھتے ہوئے محرم کی 12 تاریخ اسیران آل محمد کا قافلہ شہر کوفہ میں داخل ہوا۔ اور صرف ایک جملہ آپ کی خدمت میں اور عرض کر دوں کہ ویسے تو سر سرکار سید الشہداء کے بارے میں یہ کہ آپ کا سر سب سے پہلے کربلا سے روانہ کر دیا گیا تھا، اور کوفے پہنچ کر بہن نے پہلی مرتبہ نوک سینہ پر بھائی کا سر دیکھا، اور یہ مقتل کی روایت باقاعدہ ہے کہ جب بہن نے بھائی کے سر کو دیکھا شدت غم سے اتنا بیتاب ہوئی کہ جو اونٹ کے پشت پر لکڑی باندھی جاتی ہے، ہماری نہیں تھی مگر جس طرح بٹھانے کے لیے لکڑی کا پالان رکھا جاتا ہے، اس پالان کی لکڑی سے اپنے سر مبارک کو دے مارا۔ مقتل کا جملہ ہے، بی بی کی پیشانی سے خون نمودار ہو، محرم کی 12 تاریخ۔ محرم کی 12 تاریخ، دوسرا حوالہ، یعنی ایک طرف یہ قافلہ کوفے پہنچ گیا یا کوفے میں داخل ہوا، اور محرم کی 12 تاریخ کو با اعجاز امامت سید سجاد میرا مولا، با اعجاز امامت کربلا واپس پلٹ کر آیا ہے تاکہ شہیدوں کے جسموں کو دفن کیا جا سکے۔ اب آج آپ کے لیے 2 عنوانات تو مکمل ہو گئے، اب ایک احتمال ہے، احتمال ضعیف 12 محرم کے حوالے سے بہت کم پڑھا جاتا ہے، کہ 12 محرم وہ تاریخ ہے جس میں امام سجاد کی شہادت واقع ہوئی۔ ہمارے یہاں بہرحال 24 محرم یا 25 محرم کی روایت زیادہ معروف ہے، ایک قول یہ بھی 12 محرم۔ یہ تمام باتیں اس لیے ابتدا میں کر دی گئیں کہ آج کے دن کی تاریخی اعتبار سے بڑی اہمیت ہے۔ جتنا ہو سکتا ہے پرسہ دیجئے، جتنا ہو سکتا ہے امام کو یاد کیجئے، یہ سوچ کر روئیے کہ آج ان شہیدوں کا سویم ہے کہ جن کے لاشیں سویم کے دن دفن ہوئے۔ اجرکم علی اللہ، خدا آپ کو کبھی کوئی غم نہ دے سوائے غم مظلوم کربلا۔ خدا کرے ہم سب کربلا پہنچے، محرم کی 12 تاریخ بھی ہو اور روضے سرکار سید الشہداء پر ہمارا اور آپ کا سلام اس طرح سے ہو کہ السلام علی الحسین وعلی علی ابن الحسین. روایت کے اعتبار سے امام کے حرم میں جاتے ہوئے جو آداب ہیں وہ تو آپ کے علم میں رہے ہوں گے. اذن دخول یعنی اندر جانے کی اجازت اور ان کلمات کے ساتھ رقت قلب, اور تیسرا طریقہ کہ پہلے جاؤ سرحانہ مقدس حضرت سرکار سید الشہداء کی بارگاہ میں السلام علی الحسین, پھر وہاں سے پلٹ کر آؤ پاتین ذریعہ مقدس. پاتین ذریعہ مقدس ذریعہ جناب علی اکبر ہے وعلی علی ابن الحسین, اور اس کے بعد امام علیہ السلام کی اولادوں میں سے. ابھی اپنے مقام پر پوری بحث کہ کتنی اولادیں, چھ اولادیں, زیادہ معروف قول کے اعتبار سے اور غیر معروف دس سے زیادہ بیان کی گئیں اولادیں مولا کی. کن کن خواتین سے اللہ نے آپ کو اولادیں عطا فرمائیں ان کا تذکرہ بھی انشاءاللہ ہوگا. وہ اللہ اولاد الحسین یہ کہاں پڑھا جائے؟ ایک بیٹا سرکار سید الشہداء کے سینے میں دفن کیا گیا جس کا نام شہزادہ علی اصغر ہے, اور یہ بھی محرم کی 12 تاریخ کا واقعہ ہے. اتنی بات سمجھ میں آتی ہے کہ کسی کو بھی اگر یہ بات سمجھائی جائے تو مشکل نہیں ہوگا کہ میرے مولا کے سینے پر کتنے تیر تھے, اور جب چوتھے امام نے اپنے چھوٹے بھائی کو امام کے سینے پر لٹانا چاہا ہوگا تو پہلے جگہ تو بنائی ہوگی نا. بس میں ایک جملہ سوچتا ہوں کہ سید الشہداء آپ نے ایک تیر نکالا تھا اکبر کے سینے سے برچھی نکالی تھی, ہائے حسین, اور سید سجاد نے آپ کے سینے سے تمام تیروں کو نکالا ہوگا. تب کہیں جا کر 6 مہینے کے بچے کی لاش کو امام کے سینے پر رکھا ہوگا. محرم کی 12 تاریخ السلام علی الحسین وعلی علی ابن الحسین. باقی جو امام کی اولادیں اس میں سے خود چوتھے امام علیہ الصلوۃ والسلام مدینہ منورہ میں, تو اب یہ سلام چلے گا وہاں سے وہاں تک وعلی اولاد الحسین, چوتھے امام سے پانچویں امام, چھٹے امام اور آخری تک, اور پھر یہ سلام چلے گا جناب رقیہ بنت الحسین سرزمین دمشق, 4 سال کی بچی بابا کے سینے پہ سونے والی بچی. یہی تو کہتی تھی کہ بابا جب مقتل میں رات ہوگی اور سکینہ کو نیند آئے گی کہاں جائے گی. امام نے دلاسا دیا تھا کہ بیٹی تم اپنی ماں کے پاس ہو جانا, تو بچی تو حسین کی ہے نا, تڑپ کے کہتی ہے بابا مگر اماں کی گود میں تو بھیا اصغر سوتا ہے. یا روایت سمجھانے کے لیے کافی ہے کہ کون کہاں پر ہے. تب امام نے فرمایا بیٹی ضد نہ کرو, آج سے اصغر ہمارے پاس سوئے گا और तुम अपनी मां के पास सो जाना। वाला औलादिल हुसैन, और एक बेटी सुकैना नाम है ये सकीना या फातिमा सुखरा मदीने मुनव्वरा में। जब हम इस कलमे को मुकम्मल कर रहे हैं तो अस्सलामु अलल हुसैन व अला अली इब्नुल हुसैन व अला औलादिल हुसैन व अला अस्हाबिल हुसैन। और चूंकि हमारा उनवान मखसूस इन दो कलिमा से मुताल्लिक है, अली इब्नुल हुसैन और औलादिल हुसैन, और आपकी खिदमत मुकद्दस में कल एक ऐसी ज्यारत से आगाज किया था जिस ज्यारत का सिलसिला इमाम जाफर सादिक अलैहि सल्लतु वसल्लम से इस तरह रिवायत किया गया कि इमाम फरमाते हैं पहली रजब को अगर कोई सरकार सैयद व शहदा मेरे जद की ज्यारत करे तो परवरदिगार आलम उसके गुनाहों को जरूर बख्श देता है। पहली रजब आमतौर पर बाज तवारीख मशहूर हो गई और बाज मशहूर नहीं हुई। रजब की पहली तारीख उन तवारीख में से है जो बहुत मशहूर नहीं हुए, जैसे अरफा, आशूरा, अरबईन और शाबानिया। इमाम फरमाते हैं अगर कोई शख्स रजब की पहली तारीख को मेरे जद को सलाम कर, ज्यारत कर, तो खुदा उसके गुनाहों को जरूर बख्श देता है। यानी रजब की पहली तारीख की अहमियत और इमाम हुसैन अलैहिस्सलाम की ज्यारत का हुक्म। फिर इब्ने अबी नस्र रावी हैं इमाम रजा अलैहिस्सलाम की बारगाह मुकद्दस में, पूछा मौला से कि मौला कोई अफजल वक्त बताइए क्या रोजा इमाम हुसैन पर हाजिर हो सकूं। फरमाया 15 रजब और 15 शाबान, तो ये तीन मखसूसियों के साथ हमने कल इनको 6 में बयान किया था, शब और दिन अलग करते हुए, पहली की शब और पहली का दिन, रजब की 15 की शब और 15 का दिन, शाबान की 15 की शब और उसका दिन। ये 6 औकात मखसूस में जो सलाम पढ़ा जाता है उसमें शहजादे अली अकबर अलैहिस्सलाम की ज्यारत। और आपसे इल्तमा से कि अगर थोड़ा सा करीब करीब हो जाएंगे तो बाद में आने वालों को जहमत नहीं होगी, थोड़ा सा आगे हो जाएंगे। इमाम की 6 औलादों के नाम तो आज हम बयान कर देते, फिर बाकी गैर मारूफ रिवायत के लिहाज से भी इंशाल्लाह इस अशरे के आखिर में मुमकिन रहा तो बयान कर देंगे। इमाम अलैहिस्सलाम के 3 बेटे, और इन 3 बेटों में से सबके नाम अली पर रखे गए, और ये बात इससे पहले इसी बारगाह से हम बयान कर चुके हैं कि मरवान जैसे शख्स को एतराज था, और चौथे इमाम के सामने उसने जुमला कहा, पूछा आप कौन, ये तारुफ हुआ और जानता था मरवान, अच्छा आपका नाम भी अली, तो आपके बाबा ने सब पे नाम रखे अली पर। और जब ये अल्फाज चौथे इमाम ने अपने बाबा के साथ बयान फरमाए, बाबा के सामने, कि मरवान इस तरह कहता, तो इमाम ने इरशाद फरमाया कि अगर अल्लाह मुझे 100 बेटे भी देता मैं हर एक का नाम अली पे रखता। अल्लाह अकबर, मैं क्या जुमला अदा करूं, सलाम हो अबा अब्दुल्लाह पर, 100 बेटे भी हो तो नाम अली, जमाने से एक अली बर्दाश्त नहीं हो रहा। हुसैनियत उस दरसगाह को कहते हैं जो सबको अली बना देती है। सो बेटे या अली, सो बेटे भी हो तो अली, तीन बेटे अली के नाम से, एक हमारे और आपके चौथे इमाम भी अली, एक शहजादे अली अकबर भी अली, इनको अली ये औसत के नाम से भी याद किया गया। एक शहजादे अली असगर जिनको अब्दुल्ला अर रजी के नाम से भी याद किया गया। अभी फिलहाल मारूफ कौल पढ़ रहा हूं, वरना गैर मारूफ में अब्दुल्ला अलग हैं और अली असगर अलग हैं। तो तीन बेटे अली, चौथा बेटा इसका नाम है जाफर, जाफर इब्नुल हुसैन। चार बेटे, रिवायत के एतबार से जाफर का नाम भी अली होना चाहिए, क्योंकि अगर ये रिवायत दुरुस्त है कि सौ बेटे हो सकते नाम अली पर, तो फिर जाफर हो तब भी नाम अली। और बेटियां जो बयान हुई, चार बेटों के साथ दो बेटियां, एक का नाम रुकैया और एक का नाम फातिमा और लकब सुकैना या सकीना। ये छह औलादें मारूफ कौल आज आपकी खिदमत में बयान किया। मेरा उनवान अभी औलाद पे नहीं है, खास खास अली इब्न हुसैन पर है। और आइए शहजादे अली अकबर की तारीख विलादत बासआदत। सरकार सैयद शहदा को अपने नाना से बड़ी मोहब्बत थी, इतनी मोहब्बत थी कि अपने नाना के शहादत के बाद अब बहुत याद करके नाना को रोते थे, इतना रोते थे कि यहां तक कि अल्लाह के रसूल हालत ख्वाब में सैयद शहदा के पास पहुंचे, फरमाए बेटा हुसैन इतना क्यों रोते? नाना आपकी ज़ियारत का इश्तियाक तड़पाता है। फरमाया हम अल्लाह से दुआ करते हैं, अल्लाह तुम एक ऐसा बेटा अता करे कि जो हमारी तस्वीर हो। बहुत गौर कीजिएगा, आजकल तो बड़ी आसानी है, आपने किसी की तस्वीर महफूज करना हो तो तस्वीर बेजान होती है। आपने तस्वीर खींच ली किसी अपने चाहने वाले की, बेटे की, भाई की, बहन की, बेटी की, ताकि जब वो कहीं और जाए तो आपके पास उसकी यादगार, उसकी तस्वीर रहे। तस्वीर मगर बेजान होती। खुदा ने क्या कमाल अता किया कि बेजान नहीं बल्कि ऐसी तस्वीर मोहम्मद की अता की, इसका हर रुख मोहम्मद का था। और ये शाबान की 11 तारीख थी। इख्तलाफ दो एतबारात से है। पहला एतबार के खिलाफत उस्मान का जमाना है और अवाइल खिलाफत उस्मान तकरीबन 33 सन हिजरा, शहजादे अली अकबर की आमद, शाबान की 11 तारीख। एक कौल। दूसरा कौल के मौलाए मुत्तकियान की शहादत के 2 साल के बाद, मतलब तकरीबन 42 सन हिजरा, शाबान की 11 तारीख, शहजादे अली अकबर की आमद। ये इख्तलाफ क्यों हुआ? इसलिए हुआ कि इसमें गिरामी अली चौथे इमाम का भी और जनाबे अली अकबर का भी। अब एक अली उस वक्त आए, एक अली इस वक्त आए, तो मौरिख को यह पहचान मुश्किल हो गई किसको चौथा इमाम कहे, किसको अली अकबर कहे। तो ये दोनों बातें आपस में इसलिए करीब हो गई। चौथे इमाम अलैहिस्सलाम के हवाले से बहरहाल फिर किसी वक्त बयान करेंगे कि आपका असल उनवान तारीखी एतबार से क्या बनेगा, जनाब अली अकबर 33 या 42 सन हिजरा, शाबान की 11 तारीख। آپ کی مادر گرامی کا تعارف. صلوات پڑھیں محمد و آل محمد. خدا نے اپنے حبیب کی دعا پوری کی. کون خاتون؟ لیلہ, جن کو آپ ام لیلہ بھی کہتے ہیں. ام لیلہ یا لیلہ کس کی بیٹی ہیں؟ ابی مرہ. ابی مرہ کس کے بیٹے ہیں؟ عروہ کے. عروہ کس کے بیٹے ہیں؟ مسعود کے الثقفی. ان کے باپ کا نام ہوا ابو مرہ یا ابا مرہ یا ابی مرہ, جیسے چاہے پڑھیں اس کو. جناب لیلہ کے والد کا نام اور جناب لیلہ کی والدہ جناب میمونہ, کہ جن کو تاریخ نے بیان کیا کہ ابو سفیان ابن حرب کی بیٹی میمونہ. کس کی ماں؟ لیلہ کی ماں. تو لیلہ کی ماں کا تعلق اس خاندان سے اور لیلہ کے باپ کا تعلق اس خاندان سے. عجیب بات ہے, اس خاندان سے, کہ یہ جو عروہ ہیں ان کے بارے میں روایت ہے کہ یہ صلح حدیبیہ کے موقع پر سرکار ختمیہ مرتبت کی خدمت میں آئے تھے, اور پھر ہجرت کے 9 سال انہوں نے اسلام قبول کیا اور اپنے قبیلے میں جا کر, قبیلے ثقیف میں جو یمن میں آباد تھا, اسلام کا پیغام دیا. اسلام کا پیغام سننے کے بعد قبیلے والوں نے آپ پر پتھر بھی مارے اور اتنا مارا کہ شہید کر دیا. آپ کے 2 بیٹے, ایک ابی مرہ اور ایک ابی عبیدہ, یہ دونوں اس واقعے کے بعد سرکار ختمیہ مرتبت کی بارگاہ میں آئے اور آنے کے بعد اسلام قبول کیا یا آپ کے دستے مبارک پر شرف حاصل کیا اور صحابی کہلائے. کون؟ ابو عبیدہ, مختار ثقفی کے والد. صلوات پڑھے محمد والے. ابی مرہ کے چچا ہوئے مختار ثقفی کے والد. اب خاندان میں شجاعت کا مسئلہ آپ کے سامنے آ رہا کہ حضرت لیلہ, یہ بات یاد رکھیے کہ شجاعت علی اکبر پڑھی نہیں جاتی ہے. انشاءاللہ آپ کی دعا سے اس عشرے میں شجاعت علی اکبر پوری پڑھیں گے. ماں اور باپ کا تعلق آپ کے علم میں آ گیا. میمونہ ماں کا نام, لیلہ کی ماں, اور لیلہ کے باپ کا نام ابی مرہ, اور خدا نے بیٹی عطا کی لیلہ. یہ بات یاد رکھیں کہ پروردگار جب کسی کو کسی کے لیے منتخب کرتا ہے تو اپنے انتخاب میں کوئی کمی اور کوتاہی نہیں چھوڑتا. مثال میں دیتا ہوں آپ کو, ارے لوگ موئے پیغمبر سنبھال سنبھال کے رکھتے ہیں, تو خدا شکل پیغمبر سنبھال کے نہ رکھے گا. اللہ صلی اللہ علیہ وسلم. ایک بال کہیں سے مل گئے پیغمبر کا, اب کیا کریں گے؟ کہا ایک ریشم کا کپڑا لیں گے, ریشمین کپڑا, خوبصورت سا باکس بنوائیں گے. ارے بال تو بال ہے, کربلا کی خاک اگر مل جائے. اللہ اکبر, تو کیا سنبھال کے رکھتے ہیں. عزیزان گرامی قدر, پروردگار نے اپنے حبیب کی تصویر جو بنائی ہے تو کیا منتخب کیا ہوگا؟ اگر تصویر کا باپ حسین ابن علی ہو تو ماں کیسی ہو؟ کہاں حضرت آمینہ بنت وہب, عالمہ فاضلہ ادیبہ, اور اگر میں کہوں کہ عالمہ بالغیب, اور کل کی بات سے آج کی بات کو مربوط کرتے ہوئے معصومہ, تو ایک سوال ہمارے مومن کی طرف سے تھا اور یقین سوال آنا چاہیے. ہمارے اور آپ کے ذہن میں بڑی پکی بات بیٹھی ہوئی, بچپن سے ماں نے سکھایا اللہ ایک, پنجتن پانچ, امام بارہ, معصوم چودہ. اللہ دو نہیں ہو سکتے, پنجتن چار نہیں ہو سکتے, پنجتن چھ بھی نہیں ہو سکتے. امام بارہ ہیں, نہ گیارہ ہوں گے نہ تیرہ ہوں گے, پکی بات ہے. معصوم چودہ ہیں, نہ تیرہ ہوں گے نہ پندرہ ہوں گے. یہ تو سبق یاد ہے نا, اب کوئی سوچ کر ذرا اپنی توحید کو مضبوط کر لے کہ اگر کسی نے مولا علی کو خدا مانا تو پنجتن میں چار رہ گئے. چھوٹی سی مثال ہے, پنجتن میں چار رہ گئے, امام رہ گئے گیارہ. اور معصوم رہ گئے تیرہ. تو چلیے مولوی صاحب کی بات یاد ہو گیا نہ ہو, اما کی بات یاد رکھیے گا. اللہ ایک, پنجتن پانچ, امام بارہ, معصوم چودہ. تو معصوم چودہ, کہیے شہزادے علی اکبر معصوم, پندرہ ہو گئے. مولا عباس معصوم, سولہ ہو گئے. ابھی آپ نے کہہ دیا کہ آمنہ بنت وہاب معصومہ, سترہ ہو گئے. معصوم قم, اٹھارہ ہو گئے. ام البنین, انیس ہو گئے. شہزادے علی اصغر, بیس ہو گئے. یہ تو معصوم آپ بڑھاتے جا رہے ہیں, قبلہ معصوم نہیں بڑھا رہے. عصمت کی تعریف میں سے دو جملے, نہ مجھے فلسفہ آتا ہے نہ منطق آتی ہے, مجھے صرف ولایت آتی ہے. اور جس کی سمجھ میں ولایت آ گئی تو منطق آئے یا نہ آئے, فلسفہ آئے یا نہ آئے, وہ ہو جاتا ہے مولائی. اور مولائی ہونا چاہیے فلسفی ہو کے نہ ہو, منطقی ہو کے نہ ہو, مولائی ہونا چاہیے. اور مولا کے ولایت کے برکت کے ساتھ جملہ مکمل کر دوں کہ واقعی عصمت کے ترجمے پہ غور کیجئے, عصمت ہے ملکہ نفسانی, ایک ذاتی صلاحیت کا نام ہے عصمت. اب خدا جس کو منصب دے اس کے لیے اعلان کرے, اور جس کو منصب نہ دے اس کے لیے اقرار کروا لے. کیا مطلب؟ اشہد انک کنت نورا فی الاسلام الشامخ و ارحامل. تو کیا تمام امہات معصومین کو آپ معصومہ کہیں گے؟ صلوات پڑھے محمد و آل محمد. کتنی ہو گئے؟ تو عصمت ایک وہ ہے جو منصب کے اعتبار سے ہے. انما یرید اللہ لیذھب عنکم الرجس اہل البیت فیطہرکم تطہیرا, ایک عصمت یہ ہے. اسے ہم کہتے ہیں عصمت کبرا, اور ایک ہے عصمت صغرا, اس میں گناہوں کا دخل نہ ہو, خواہشات نفسانی نہ ہو. اللہ اکبر. یعنی صرف ایک فرق ہے معصوم اصغر میں اور معصوم اکبر میں, وہ منصب کے ساتھ معصوم, یہ منصب کے بغیر معصوم. فرشتگان کون؟ معصوم. انبیاء کون؟ معصوم. اور ان سب کا خالق کون؟ معصوم. تو چودہ تو نہیں ہوئے نا پھر یہ, لیکن بہرحال جو ماں نے پڑھایا ہے وہ چودہ ہے. اور چودہ کا مطلب کہ جنہیں منصب دیا گیا. اللہ اکبر. اب سوچئے, منصب نبوت, منصب امامت, اور سیدہ کا منصب ولایت. عصمت ہی عصمت, لیکن ایک ملکہ ہے,
ایک نفس پہ کنٹرول صلاحیت ہے
کہ اس گھرانے کی بہویں بھی ہمیں عصمت صغرا پہ دکھائی دیتی ہیں, اور اس میں لیلہ. مت دیکھو بیٹی کس کی ہے, یہ دیکھو کہ حرم میں کس کے آ گئی ہے. ورنہ تو بیٹیاں بہت سو کی تھیں. ارے یہ تو شب یہ پیغمبر کی ماں بنی, وہ امت کی مائیں بنی, لیکن خدا جس کو عزت دے ملکہ نفسانیہ کے ساتھ, ان میں جناب لیلہ. جناب لیلہ نکاح کب ہوا, کیا سن و سال تھا آپ کا جب آپ مولا کے نکاح میں آئیں؟ تاریخ نے وضاحت نہیں کی. حضرت لیلہ کا انتقال کب ہوا, کتنی عمر تھی, دفن کہاں پر ہوئی, بہت کم تاریخ نے بیان کیا کہ جنت البقیع میں جناب میں ام البنین کی قبر کے اطراف میں کہیں قبر لیلہ ہے. اور اس میں کوئی شک نہیں کہ 14 برس کے سن میں تقریباً آپ مولا کے حرم میں آئیں, جیسے کہ اس زمانے میں رواج تھا کہ بچیاں اس 14 سے 17 کے درمیان نکاح منعقد ہوا کرتے تھے بچیوں. اللہ نے کیا خوب شرف دیا کہ ویسے ان کی کوئی اور اولاد بیان نہیں ہوئی سوائے جناب علی اکبر کے, ایک بیٹا ان کے صرف, ایک بیٹا اللہ نے دیا ان کو, اور ایک بیٹا ایسا دیا. اس کے لیے آج پہلا مرحلہ مکمل کر رہے ہیں, اور جو وہ زیارت نامے کے ساتھ, السلام علیک ایہ الصدیق, دو اماموں سے اس زیارت کا سلسلہ مل رہا ہے. شہزادے علی اکبر کے ذریعے کے قریب آ کر کہو لیلہ کا بیٹا حسین کا لخت جگر. کیا کہو, السلام علیک ایہ الصدیق. اور کل آپ کی خدمت میں صدیق کا ترجمہ تو بیان کیا بہت مختصر سے, دو جملے آج کی حد تک, اور اگر زحمت نہ ہو تو بیان کر دوں. آپ تو بڑے سچے ماننے والے ہیں, صرف دو سے پڑھ لیں, محمد وال محمد. قبلہ ایک ہے صادق, ایک ہے صدیق. صادق سچ بولنے والا, سچ بولنے والا نہیں جس کا قول اور فعل حق کے مطابق ہو وہ صادق, جس کا قول اور فعل حق کے مطابق ہو, جس کا عقیدہ اور عمل, عقیدے کو ایمان کہیں عمل کو عمل صالح کہیں, وہ ہے صادق. اور حق جس کے موافق ہو جائے وہ ہے صدیق. اللہ اکبر. تو امام نے شہزادہ علی اکبر کے زیارت نامے میں آپ کو صادق نہیں فرمایا, صدیق فرمایا ہے. اب آج کا مجمع میرے ساتھ رہے گا انشاءاللہ, تو یہ ہم اپنی نماز میں شہزادہ علی اکبر کو کہاں یاد کرتے ہیں. پڑھوں, اب تو وہ کیفیت ہے کہ لوگ کہتے ہیں جی اذان میں اللہ بھی اکبر ہے علی بھی اکبر, وہ غلط ہے. اللہ کا اکبر ہونا اور ہے, علی کا اکبر ہونا اور ہے. یہ الفاظ کی شباہت سے ذہن پریشان نہ کیجئے. اللہ جب اکبر ہے تو اکبر من ان یوسف ہے, اللہ اس سے بلند ہے جو اس کی وصف بیان کی جاتی ہے. اور جب علی اکبر ہے تو پھر چھوٹا علی ہے تو یہ اکبر ہے. تو وہاں پر 3 علی ہیں تو یہ علی اکبر ہے, اللہ 3 نہیں ہیں. تو کبھی کبھی ہمارے یہاں ذاکرین اور شعرا حضرات اس میں اشتباہ کر لیتے ہیں, مگر صاحبان علم و ادب کا مجمع ہے, خدا کا اکبر اور ہے اور حسین کا اکبر اور ہے. خدا کو اکبر کہیے تو اس کے لیے من ان یوسف, امام جعفر صادق علیہ السلام کے جملے ہیں. اور جب شہزادہ علی اکبر ہیں تو ان کے لیے الفاظ ہیں, اکبر یعنی چھوٹے سے بڑا علی,
अब आइए
नमाज में कहां पर जनाबे अली अकबर हैं।
वैसे तो पूरी नमाज में परवरदिगार ने सबसे अहम तरीन जो रुकन करार दिया जिसके बगैर नमाज नहीं हो सकती, मैं आपसे पूछता हूं बताइए, तशहुद है, रुकू है, सुजूद है, कुनूत है, किसके बगैर नमाज नहीं हो सकती? आप मुत्तफिक अले सबको जुबानियात ला सलाता इल्ला बिफातिहतिल किताब, क्या बाकी तमाम चीजें अपने मकाम पर हैं, लेकिन जिसके बगैर नमाज नहीं हो सकती सूरह फातिहा। चलिए फिक्की मसला छोड़ दीजिए, सारे उलूम का खुलासा सूरह अलहम्द है और सूरह अलहम्द में एक ही दुआ है, इहदिना सिरातल मुस्तकीम, आगे क्या है, सिरातल लजीना अनअमत अलैहिम। मुझे बताएं अगर आप नमाज में जहन में ना लाए कि किन लोगों पर अल्लाह ने नेमत को नाजिल किया है, तो जुबान से तो कह रहे थे कि उनके रास्ते पे चला जिन पर नेमत नाजिल की है, वो हैं कौन? सलवात पढ़े मोहम्मद वाले मोहम्मद, कौन है वो? अगर हालत नमाज में आपके जहन में ये बात नहीं है कि कौन है वो लोग, तो आप किसका पता पूछ रहे हैं, कोई जानती ही नहीं है, उसका पता पूछ रहे हैं अल्लाह से जिसको जानते ही नहीं है। अगर जानते हैं तो जहन में है कि नहीं है? क़िबला जब तक लोकेशन ना भेजी जाए जब तक आप गूगल से भी नहीं पहुंच सकते। अब गूगल और लोकेशन का क्या ताल्लुक है? क्या अल्लाह से कह रहे हैं कि तू पहुंचा दे, क्योंकि गूगल हो गया, लोकेशन क्या है? सलवात पढ़े मोहम्मद वाले, लोकेशन है सिरात अल्लज़ीना अनअमत अलैहिम, कौन लोग हैं? जहन में आया नहीं, जहन में तो आया हुआ कि जनाब वो टाइम इतना हो गया मौलवी साहब क्या बात है खैरियत, जहन में क्या है? अरे भाई महीना पूरा हो रहा है, क्या होगा अगले महीने? बढ़ करें सिरात अल्लज़ीना अनअमत अलैहिम, अनअमत अलैहिम में चलिए सूरह निसा के अंदर आयत नंबर 69। इस फर्श अदा से तो आपने सबने समाप्त किया है, कोई यह कह के मैं नई बात पढ़ रहा हूं तो डर लगता है, नई बात नहीं पढ़ा। वमन युतअल्लाह व रसूला, जो इताअत करे अल्लाह की और उसके रसूल की, फऔलाएक मअल्लज़ीना अनअमल्लाहु अलैहिम मिनन्नबियीना वस्सिद्दीकीना वश्शुहदाए वस्सालिहीना वहसना औलाइका रफीका, जो इताअत करे अल्लाह की और रसूल की बस वो होगा उन लोगों के साथ जिन पर अल्लाह ने अपनी नेमत नाजिल की। और वो कौन है जिन पे अल्लाह ने अपनी नेमत नाजिल की? मिन नबीयीन, वो अंबिया हैं, वस्सिद्दीकीन, अस्सलाम वालेका अय्युह सिद्दीक, सलवात पढ़े मोहम्मद वाले मोहम्मद, अस्सलाम वालेका अय्युह सिद्दीक। कुरान मजीद फुरकान हमीद ने सिद्दीक लफ्ज़ इस्तेमाल किया तीन अंबिया के लिए खासतौर से, सारे अंबिया सिद्दीक हैं, लेकिन सूरह मरियम में दो मकामात पर, एक हजरत इब्राहिम के बारे में, एक जनाब इदरीस के बारे में, सूरह यूसुफ जनाब यूसुफ के बारे में, सिद्दीक, सिद्दीक यानी वो शख्सियत, अल्लाहु अकबर, अजीब बात है, यूसुफ भी सिद्दीक, इदरीस भी सिद्दीक, अब किसी का जमाल यहां, किसी का अंदाज इबादत यहां, किसी का अंदाज हिल्म सखावत यहां। इब्राहिम सखी पैगंबर, अली अकबर सखी तरीन शख्सियत, وہ بھی صدیق یہ بھی صدیق. جناب ادریس بڑے صاحب حلم وہ بھی صدیق یہ بھی صدیق. اور یوسف صاحب جمال وہ بھی صدیق یہ بھی صدیق. ان کا جمال جمال یوسف, ان کا جمال جمال محمد. تین انبیاء کے لیے خاص طور سے قرآن نے بیان کیا صدیق صدیق صدیق. اور معصوم فرماتے ہیں کہو علی اکبر کی زری کے پاس کھڑے ہو گئے السلام علیکہ ایو صدیق. اب سمجھ میں آیا کہ جو علی اکبر ہیں وہ صدیق ہیں, جو علی ہیں صدیق اکبر ہیں. چاہے دنیا قبول کرے نہ کرے مگر یہ صدیق اور وہ صدیق اکبر. اب اگلا جملہ الطیب, شہزاد علی اکبر کی زیارت نامے کا اگلا جملہ. السلام علیکم ایو صدیق الطیب. الطیب کیا ہے؟ کہا طیب کا پہلا ترجمہ ہے کہ ہر وہ شے کو طیب کہتے ہیں جس میں انسان کو نفسانی اعتبار سے یا حواس کے اعتبار سے خوشبو کا احساس ہو, اسے طیب کہتے ہیں. طیب دوسرے معنی کا طیب کہتے ہیں اسے کہ جس میں کوئی بھی اذیت اور خباثت شامل نہ ہو, نہ اذیت پہنچانے کا ہو اور نہ شامل خباثت ہو, اسے طیب کہتے ہیں. تیسرے معنی طیب, طیب کہتے ہیں ہر اس شخصیت کو کہ جو رذائل سے خالی ہو فضائل سے بھری ہوئی ہو. اگر میں شہزادے کو طیب کہوں تو میرا لحاظ اور ہوگا, اور امام فرمائیں یعنی جب طاہر کہے کسی کو طیب, جب مطاہر کہے کسی کو طیب تو کیا طیب ہوں گے. اور طیبین کے بارے میں خالی ایک جملہ آپ کی خدمت میں بیان کر دوں. سورہ مبارکہ نحل آیت نمبر 32, آج شب جمعہ بھی تو ہے نا, تو شب جمعہ ایک تذکرہ موت کا بھی ہو جائے. الذین تتوفاهم الملائکۃ طیبین یقولون سلام علیکم ادخلوا الجنہ بما کنتم تعملون. اور جب آتے ہیں ملائکہ روح قبض کرنے کے لیے ان کے پاس جو طیبین ہیں, ان کے پاس جب ملائکہ آتے ہیں روح قبض کرنے کے لیے تو یقولون سلام علیکم کہتے ہیں آپ پر سلامتی ہو. تو فرشتے جسے سلام کریں وہ طیبین ہیں, اور شہزادہ علی اکبر کو امام نے طیب کہا ہے. ادخلوا الجنہ بما کنتم تعملون, اور اسی لفظ کو آپ نے استعمال کیا زیارت وارثہ امام جعفر صادق علیہ السلام کے الفاظ کے اعتبار سے. تبتم فطابت الارض التی انتم فیہا دفنتم. شب جمعہ ہے نا, آج پڑھ چکے ہوں گے, پڑھ لیں گے. ایک شہدائے کربلا, آپ خود بھی طیب و طاہر, اور جس زمین میں دفن ہوئے وہ بھی طیب و طاہر. اللہ اکبر. یا سورہ زمر میں آیت نمبر 73 اس کو استعمال کیا, عجیب آیت ہے. وَسِّيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زُمَرًا, اور لے جائیں گے صاحبان تقوی جو اپنے رب سے تقوی کرتے تھے جنت کی جانب گروہوں کی شکل میں کھینچ کر, اور ان کے لیے ففتحت لہم ابوابہا, اور ان کے لیے جنتوں کے دروازے کھول دیے جائیں گے. وقال خزنتہا, اور جنت کے رضوان کہیں گے, کیا کہیں گے, کہ طب تم طیب و طاہر ہو کے آئے ہو. अब जन्नत में जाओ हमेशा हमेशा यहां पर रहो। जो तैयब होगा, बहुत गौर कीजिएगा, एक है ताहिर एक है तैयब। ताहिर क्या है? क्या ताहिर है पानी और तैयब है मिट्टी, सईदन तैयबन। ताहिर के लिए शर्त है कि जहां से गुजरेगा उसको पाक करेगा। अगर यहां से पानी ना गुजरा तो ये इलाका पाक नहीं होगा। और तैयब के लिए शर्त नहीं है कि बस मस करो सईदन तैयबन, अपने दोनों हाथ पाकीज़े मिट्टी में मारो और मसा कर लो, मिट्टी पहुंचे ना पहुंचे तहारत हो जाए। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। इमाम चाहते तो फरमा सकते थे अस्सलाम वालेका यह सिद्दीक ताहिर नहीं अतैयब। आज की हद तक बात को रोकते हुए खाली एक रवायत आपकी खिदमत में कि शहजादे अली अकबर कमसिन थे, तब का वाकया। कमसिन कितने कमसिन का गालिबन 3 या 4 साल के रहे होंगे। किताब का जो हवाला है समरातुल आवाद जिल्द नंबर 2 कहते हैं कि एक दिन एक शख्स से ईसाई नसरानी मदीने मुनव्वरा की मस्जिद में दाखिल हुआ। अच्छा, ईसाइयों का लिबास उस जमाने में ऐसा हुआ करता था कि अलग से लोग पहचान लेते, ये अरबी नहीं है ईसाई है। जब दाखिल मस्जिद हुआ तो जो मुसलमान बैठे हुए थे उन्होंने उससे कहा कि भाई आप ईसाई हैं, आप मस्जिद में क्यों आ गए, जाइए बाहर। रवायत पढ़ा बोल, ईसाई ने अपने दिल का हाल बयान किया कि देखिए आप नाराज ना होइए, मैं ईसाई जरूर हूं और मस्जिद में किसी बुरे इरादे से नहीं आया। मैंने हालत ख्वाब में जनाब ईसा इब्ने मरियम की ज्यारत की और ईसा इब्ने मरियम के साथ खत्म ये मर्तबत भी मौजूद थे। ईसा इब्ने मरियम ने तारुफ कराया कि ये खत्म ये मर्तबत है, आखिरी पैगंबर है, इन पर ईमान लाओ तो ईमान मुकम्मल होगा, इस्लाम में कहलाओगे, वरना तुम्हारा हमसे कोई ताल्लुक नहीं। कहता है मैंने हालत ख्वाब में रसूल खुदा के हाथ पे इस्लाम कबूल किया, अब मैं इस्लाम में दाखिल हो चुका हालत ख्वाब में, अब मैं चाहता हूं कि औलाद रसूल खुदा कोई मिल जाए तो मैं तजदीद अहद कर लूं, उनके हाथों से हाथ मस करके अपने इस्लाम को ईमान में तब्दील कर। लोगों ने कहा कि सरकारे सैयदुश्शोहदा रसूल खुदा के नवासे मौला हुसैन तशरीफ फरमा आइए, ले गए। और जैसे उसने इमाम को देखा अपने आप को इमाम के कदमों पर गिरा दिया, अजीब जुमला है रिवायत का, और इमाम के कदमों को चूमने लगा। इमाम ने उसे बढ़ के उठा लिया और उसने अपना ख्वाब पूरा सुनाया कि मैंने ख्वाब में आपके जद को देखा है, जनाब ईसा के साथ आए थे। आप फरमाते हैं अगर चाहो तो मैं अपने जद की तस्वीर दिखा दूं। कहता इससे अच्छी और क्या बात होगी, मेरे लिए एक और शरफ हो जाएगा। इमाम ने बैतुल शरफ से शहजादे अली अकबर को मंगवाया, आपको बुलवाया। ये तारीख का जुमला है कि इतने खूबसूरत जनाब अली अकबर के चेहरे पे नकाब रखते थे, नकाब का वो अंदाज जिससे चेहरा नुमाया ना हो। जब आप दाखिल मस्जिद हुए इमाम के करीब आए, इमाम ने अपने सीने से लगाया और अकबर के चेहरे से नकाब हटा दी। जैसे ही उस ईसाई ने जो मुसलमान हो चुका था शहजादे अली अकबर को देखा एक मर्तबा चीख मार के बेहोश हो गया। इमाम ने फरमाया इसे होश में लाया जाए, पानी में मंगाया गया, होश में लाया गया। कहता है इतनी तस्वीर हकीकी नामुमकिन, जैसे मोहम्मद हू बहू ऐसे अली अकबर। ये नौ मुस्लिम के जुमले इसने पैगंबर को उसे ख्वाब में देखा है, अली अकबर को देखा। इमाम ने एक जुमला इशात फरमाया उससे, इशात फरमाते कि ब्रादर अगर कोई तुम्हारे पास ऐसा बेटा हो और उसके पांव में कांटा भी लग जाए क्या करो? अल्लाह अकबर। कहने लगा अगर ऐसा हो तो मैं मर जाऊंगा, अगर ऐसा हुआ तो मैं बर्दाश्त नहीं कर पाऊंगा। इमाम ने सर झुका लिया, फरमाया मेरा ये बेटा मेरे सामने निगाहों के होगा जबकि इसका जिस्म टुकड़े टुकड़े कर दिया जाए। अल्लाहु अकबर। और रोने वालों, खुदा आपको कोई गम न देना, बस दो जुमले बयान करूंगा शहजादे अली अकबर के हवाले से। मैं हमेशा एक वाकया पढ़ा करता हूं उलमा का, और ये वाकया इसलिए पढ़ता हूं कि आज हम सब बैठकर शहजादे अली अकबर को वसीला बनाएं अपने जवानों के लिए उनके अकायद की हिफाजत, उनके आमाले सालेहात के तसलसल, उनके गुनाहों से परहेज की सलाहियत। और जब भी कभी आपको कोई मसला हो शहजादे अली अकबर की नियाबत में अजान दीजिए, फिर शहजादे का अल्लाह को वास्ता दीजिए, कसम बखुदा मुश्किलात हल हो जाती हैं जब कोई अकबर का नाम लेके खुदा से दुआ करता है। एक शख्स है जो रोजे सरकारे सैयदुश शोहदा पर पहुंचा था और उसने अल्लाह से मौला हुसैन का वास्ते दे के बेटा मांगा था, पर वो देखा मुझे बेटा आता कर दे तुझे हुसैन का वास्ता। और बेटा आता कर और ठीक 18 साल मुकम्मल हो तो बेटा मर जाए, क्यों? इसलिए कि मैं जवान बेटे के सदमे से अकबर का मातम करना चाहता हूं। अपना अपना अंदाज है, कोई कैसे मातम करता है, कोई कैसे मातम करता है। उलमा कहते हैं कि उसके हाल की जब तहकीक की गई तो मालूम हुआ कि उसको अल्लाह ने बेटा दे दिया, और जब नामे हुसैन पे मांगा था इतना हसीन दिया, मन्नत मान चुका था याद रहे न रहे, बच्चा बड़ा होने लगा। और जब 18 साल गुजर गए, ये बूढ़ा बाप हो गया, कहीं बाहर किसी काम से गया हुआ था, और जवान बेटा अचानक घर में हरकते कल बंद होने से इंतकाल कर गया। और जब किसी का जवान बेटा मर जाए उसके बूढ़े बाप को लोग एकदम नहीं बताते, पहले बिठाते हैं, पानी पिलाते हैं, होने वालों आज सोया में अली अकबर का जितना चाहो जरिया और मातम करो। 18 साल का हो गया जवान बेटा मर गया, जब आके बूढ़े बाप को लोगों ने संभाला, पानी पिलाया, बिठाया, पहले बताया कि तबीयत खराब थी, दुआ कर रहे हैं, दुआ कीजिए, फिर कहा तबीयत और खराब हो गई और खराब हो गई, फिर कहा कि उसका इंतकाल हो गया। क्योंकि बूढ़े बाप को बिठाए हुए थे, जब उसने जवान बेटे की मौत की खबर सुनी तो उसने चाहा खड़ा हो, लेकिन जैसे बैठा था कमर वैसे रह गई, कमर सीधी नहीं हो भाई। मुझे नहीं मालूम कि क्या गम है जवान का। अल्लाह हो खुदा आपको महफूज रखे, हम सबको महफूज रखे। लोगों ने सहारा दिया कि चलो बहुत बड़ा सदमा है, उसको कफन तो करें। क्या नहीं, मुझे पहले रोजे हुसैन पे ले चलो। क्या अजीब बात कर रहे हो, मैयत को तैयार कर ले फिर लाएंगे रोजे इमाम पर। क्या नहीं, मैं मैयत के पास बाद में जाऊंगा, पहले मुझे मेरे मौला के पास ले चलो। संभाले हुए बूढ़े बाप को कमर झुकी हुई, रोजे हुसैन पे लाए, दोनों हाथ से जाली थाम के सलाम किया, सलाम अलैका या अबा अब्दुल्ला। फिर कहता मौला ये तो बता दें अकबर की लाश उठाई कैसे थी। तो बता एक सवाल किया सर, अजरकुम अल्लाह, रोने वालों खुदा आपको कोई गम ना दे। आज अली अकबर के सोया में ना कहता है मौला मैंने खबर सुनी कमर सीधे नहीं हो पा रही। हाय हुसैन, हाय हुसैन। बस सही एक जुमला और सुनना, आपने गरिया कर लिया, मजलिस तमाम हो गई। सख्त जुमला है, आज आपने पुरसा देना है, स्वयं है तमाम शहीदों का और खास तौर से जवान बेटे का। अब जब मौला को पुरसा दिया आपने, तो एक पुरसा तो जनाबे उम्मे लैला को भी। हाय हुसैन, अकबर की मां। पढ़ूं, सख्त जुमला है। अजीब कयामत थी जब अकबर की मां ने एक ऐसा मंजर देखा कि चेहरे पर गम के इतने बादल छाए कि चेहरा जर्द हो गया। जनाबे ज़ैनबे उलिया को इमाम ने पाबंद किया था कि आप में सबको संभालना है। जैसे ही बीबी ने मुलाहिजा किया कि आपकी भाभी, हाय अकबर की मां शदीद गम के आलम में है, आगे बढ़ी, भाभी का शाना पकड़ लिया, देखा कि लैला गौर से फुरात के किनारे को देखती हैं। अब जो पलट के ज़ैनब ने फुरात के किनारे को देखा, रोने वालों अकबर का कातिल, अकबर के सर को बालों से उठाए हुए, हाय हुसैन, हाय हुसैन। रोने वालों खुदा आपको कोई गम ना, अकबर के सर को बालों से थामे हुए फुरात के किनारे बैठा हुआ, अकबर के सर को पानी में डालता है और खून को धोता जाता है। जनाबे लैला, जनाबे ज़ैनब कुबरा ने लिपटा के फरमाया भाभी शिद्दत गम क्या हो गई। फरमाया शहजादी बड़ा बर्दाश्त किया, बड़ी सब्र है, लेकिन मुझे अकबर का बचपना याद आ गया। एक जमाना वो था जब मैं अकबर के मुंह को धुलाती थी, आज अकबर का चेहरा कातिल बालों से पकड़े हुए फुरात के किनारे पे। अल्लाह वलानतुल्लाह अलल कौम الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون। परवरदिगार हमने उसका जिक्र किया जो हुसैन का सबसे लाडला बेटा था, उसका जिक्र किया शबी है पैगंबर था, परवरदिगार तुझे तेरे हबीब के, तुझे तेरे हबीब की तस्वीर का वास्ता, मेरे मालिक तमाम मातमदारों की हाजतें पूरी फरमा, शहजादे अली अकबर का वास्ता परवरदिगार, तमाम जवानों की हिफाजत फरमा, शहजादे अली अकबर का वास्ता परवरदिगार, में मौला हुसैन का कुर्ब अता फरमा परवरदिगार, शहजादे अली अकबर का वास्ता, मेरे मालिक रोजे कयामत शहजादे की शफात नसीब फरमा परवरदिगार, जन्नत में शहजादे अली अकबर के जवार में हम गुलामों को जगह नसीब फरमा परवरदिगार, शहजादे अली अकबर का वास्ता, मेरे मौला किसी को जवान का गम ना दिखाना परवरदिगार, वास्ता शहजादे अली अकबर का, हाँ सारे जवान कुर्बान हो जब शहजादे अली अकबर के खून का इंतकाम लेने के लिए फरजंदो जहरा वाज हल मिन नासिर, तो मालिक हम सबको अकबर के खून के तलबगारों में शामिल फरमा, रब्बना तकब्बल मिन्ना इन्नक अंतस समीउल अलीम, बेजाय मोहम्मद वालहिल मासूमीन बरहमतिक या अरहमर राहिमीन, मातम हुसैन
see. से सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा ए पहला सादारे जैना के खुले सरदा पया कमर झुका बे दे रो रो के सफर कर दा ए पहला सादारे जैना के खुले सरदा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे कंचन सजाओ ना तुसी लोग बाजारानू कोई दे दियो चादर अज सानी ये जारानू ए मेरा लिया बे ओ माजी रे आ कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा करो शर्म सजाओ ना तुसी लोग बाजारानू कोई जे दियो चादर अज सानी ये जहरानू ए मेरा लिया बे ओ माजी रे आ कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा पया कमर झुका बे दे सफर कर दा पया कमर झुका
सफर कर दे मौला जी
रो रो के सफर कर दा पया कमर झुका रो रो के सफर कर दा सजाद नूमत ने हर जाते रुलाया सफर कर दा पया कमर झुका बे दे रो रो के सफर कर दा सजाद नूमत ने हर जाते रुलाया सफर कर ਸਫ਼ਰ ਕਰਦਾ ਲਿਖਿਆ ਏ ਸ਼ਰੀਅਤ ਵਿੱਚ ਨਾ ਪੁੱਤਰ ਨੂੰ ਪਿਛਾਵੇ ਬੈਲਾਜ ਦੇ ਅਕਬਰ ਦੀ ਸ਼ਾਰੋ ਕੇ ਫਰਮਾਵੇ ਕਿਰਬਾਜੀ ਉਠਾਵਾ ਮੈਂ ਲਾਜਾਲੀ ਅਕਬਰ ਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾ ਸ਼ਰੀਅਤ ਵਿੱਚ ਨਾ ਪੁੱਤਰ ਨੂੰ ਪਿਛਾਵੇ ਬੈਲਾਜ ਦੇ ਅਕਬਰ ਦੀ ਸ਼ਾਰੋ ਕੇ ਫਰਮਾਵੇ ਕਿਰਦਾਜ਼ੀ ਉਠਾਵਾ ਮੈਂ ਲਾਸ਼ਾਲੀ ਅਕਬਰ ਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾ ਦੇ ਰੋ ਰੋ ਕੇ ਸਫ਼ਰ ਕਰਦਾ ਕਮਰ ਝੁਕਾਵੇ ਦੇ ਰੋ ਰੋ ਕੇ ਸਫ਼ਰ ਕਰਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾਵੇ ਦੇ ਰੋ ਰੋ ਕੇ ਸਫ਼ਰ ਕਰਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾਵੇ ਦੇ ਰੋ ਰੋ ਕੇ ਸਫ਼ਰ ਕਰਦਾ ਕਰੋ ਸ਼ਰਮ ਸਜਾਓ ਨਾ ਤੁਸੀਂ ਲੋਕ ਬਜ਼ਾਰਾਂ ਨੂੰ ਸਫ਼ਰ ਕਰਦਾ ਮਰ ਜਾਤੇ ਰੁਲਾਇਆ ਏ ਇਹਨੂੰ ਖੁਪੀਆ ਨੀ ਬੇਸ਼ੀ ਨੇ ਇਹ ਰੋਗ ਲਗਾਇਆ ਏ ਕਹਿਦਾਰੇ ਜ਼ਿੰਦਗੀ ਭਰ ਹੈ ਸ਼ਾਮ ਤੇ ਹੈ ਪਰਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾ ਬੇਜੇ ਰੋ ਰੋ ਕੇ ਸਬਰ ਕਰਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾ ਕਮਰ ਝੁਕਾ ਬੇਦੇ ਸਫ਼ਰ ਕਰਦਾ ਏ ਪਹਿਲਾ ਸਾਦਾਰੇ ਜ਼ਰਾ ਦੇ ਖੁਲੇ ਸਰਦਾ ਪਿਆ ਕਮਰ ਝੁਕਾ ਬੇਦੇ ਰੋ ਕੇ ਸਫ਼ਰ ਕਰਦਾ
ਬੋਲ ਸਾਰੀ ਪੁਰਸਾ ਨਦਰੇ ਮੌਲਾ
ਚਾਨਾਏ ਮਰ ਕੇ ਵੀ ਨਾ ਮੌਤ ਹਸਨ ਆਵੇ ਕਰ ਸ਼ਾਦੀ ਅਜ਼ਾਦਾਰੀ ਤੇਰੀ ਜ਼ਿੰਦਗੀ ਬਖਾ ਪਾਵੇ ਰੋ ਚਾਦਰ ਜ਼ੈਨਬ ਨੂੰ ਜੇ ਖੌਫ ਹੈ ਮੈਂ ਸ਼ਰਦਾ
اللهم صل على محمد وآل محمد ایک سورہ فاتحہ کے التماس سے اکبر علی علادین پنجوانی حاضرین کے مرحومین امام بارگاہ کے والنٹیئرز کے مرحومین اور تمام مرحوم مومنین و مومنات کے لیے رحم اللہ من قرأ الفاتحہ متوجہ زیارت السلام علیکم یا رسول اللہ السلام علیکم یا حبیب اللہ السلام علیکم یا امیر المؤمنین یا سید الوصیین السلام علیکم یا فاطمۃ الزہرا سیدۃ نساء العالمین السلام علیکم جمیع ائمۃ البقیع جمیع انبیاء و جمیع ملائکۃ المقربین السلام علیکم ورحمۃ اللہ وبرکاتہ حضور سیدی و مولائی و معتمدی و رجائی ذخری و ذخیرتی فی آخرتی و دنیائی مولائی ابا عبد اللہ الحسین زيارة وارثة زيارة مني ونيابة عن والدي وعن والدي والدي وعن جميع المؤمنين والمؤمنات قربة طاعة إلى الله تعالى بسم الله الرحمن الرحيم السلام عليك يا أبا عبد الله السلام عليك يا ابن رسول الله السلام عليك ورحمة الله وبركاته السلام عليك يا وارث آدم صفوة الله السلام عليك يا وارث نوح نبي الله السلام عليك عليك يا وارث إبراهيم خليل الله السلام عليك يا وارث موسى كليم الله